सनीचर 11 नवंबर के सरवीन के साथ समरा फातिमा का सलाम। शुमाली कोरिया ने अमरीकी सदर डोनाल्ड ट्रंप को दुनिया को तबाह करने वाला रहनुमा करार देते हुए कहा कि वो सिर्फ अपना असलहा बेचना चाहते हैं। तज्जिया निगार कहते हैं,
जिनको अपना दोस्त कहती है उनसे जबरदस्ती मिलिट्री की सामान खरीदवा रही है, ये सबसे बड़ी अमेरिका की बदनामी है और ये कमजोर जगह पे उन्होंने चोट पहुंचाई है।
तफसील खबरों के बाद।
ये बीबीसी उर्दू सर्विस है, उबैद मलिक से खबरें सुनिए। शुमाली कोरिया से आज जारी होने वाले एक बयान में कहा गया है कि अमरीकी सदर डोनाल्ड ट्रंप दुनिया के अमन और इस्तेहकाम को बर्बाद करने के साथ साथ जोहरी जंग की जानिब बढ़ रहे हैं। तफसील नाजिया गुलजार से।
शुमाली कोरिया की वजारत दाखला के मुताबिक वो जोहरी हथियारों की तैयारी में कमी नहीं करेंगे क्योंकि ये हथियार उनके मुल्क की खुद मुख्तारी और बावकार होने की अलामत हैं। ये बयान अमरीका और जनूबी कोरिया की मुश्तरका 4 रोज़ा फौजी मशक के मौके पर शुमाली कोरिया के सरकारी टेलीविजन पर नशर किया गया। बयान में अमरीकी सदर के जनूबी कोरिया के हालिया दौरे के हवाले से कहा गया कि सदर ट्रंप ने शुमाली कोरिया को धमका कर अपना असली चेहरा दुनिया के सामने जाहिर कर दिया है।
दूसरी जानब अमरीकी सदर डोनाल्ड ट्रंप और उनके रूसी हम मनसब व्लादिमीर पुतिन ने शाम में शिद्दत पसंद तंजीम दौलत इस्लामिया को शिकस्त देने के लिए मिलकर काम करने पर इत्तफाक किया है। सनीचर को वियतनाम में एशिया पैसिफिक सरबराही कॉन्फ्रेंस के मौके पर दोनों रहनुमाओं के की मुख्तसर मुलाकात के बाद माहिरीन ने एक बयान तैयार किया। कहा जा रहा है कि दोनों रहनुमाओं ने इस बात पर इत्तफाक किया है कि शाम की जंग का फौजी हल नहीं है। इससे कबल उनकी मुलाकात जुलाई के महीने में जर्मनी के शहर हैम्बर्ग में G20 के सरबराही इजलास के दौरान पहली मर्तबा हुई थी। स्वीडन में एक मारूफ रेडियो स्टेशन के सामईन को 30 मिनट तक दौलत इस्लामिया का प्रोपेगेंडा पर मबनी नगमा सुनना पड़ा। तफसील तहमीना कुरैशी से।
इत्तलात हैं कि जुम्मे की सुबह इस रेडियो स्टेशन की फ्रीक्वेंसी को हैक कर लिया गया। मिक्स मेगापूल के मालकान का कहना है कि ये फ्रीक्वेंसी हैक करने के बाद नगमा अल्लाह के लिए बजाया गया। ये नशरियात जनूबी शहर मॉलमो में सुनी गई। स्टॉकहोम में मौजूद मिक्स मेगापूल की सुबह की नशरियात के मेजबानों को इस मसले का इल्म ही न हो सका। पॉप मौसीकी की तर्ज पर बने इस नगमे के बोल में कहा गया कि हम जन्नत के दरवाजों की तरफ जाएंगे जहाँ हूरें हमारा इंतजार कर रही हैं। ये नगमा दौलत इस्लामिया की उन प्रोपेगेंडा वीडियोज में भी इस्तेमाल हुआ था जो मगरबी इराक और शाम में जंगजुओं के जज्बात गरमाने के लिए इस्तेमाल की जाती थी। रेडियो स्टेशन का कहना है कि उन्होंने इस वाकये की इत्तला पुलिस और कौमी नशरियाती इदारे को कर दी है।
इराकी फौज के मुताबिक मुल्क के अहम इलाके रवा का कंट्रोल हासिल करने के लिए एक जबरदस्त हमला किया गया है। रवा इराक का अब वो वाहिद शहर तसव्वुर किया जाता है जहाँ नाम निहाद शिद्दत पसंद तंजीम दौलत इस्लामिया का कब्जा है। इस हमले में इराकी फौज का साथ इलाके के सुन्नी कबाइल दे रहे हैं। रवा शाम की सरहद के करीब एक अहम इराकी शहर है। इस हमले से 8 दिन कबल इराकी फौज ने शिद्दत पसंद तंजीम से एक बड़े और अहम शहर अलकायम का कंट्रोल हासिल किया था। लबनान की तंजीम हिजबुल्ला ने सऊदी अरब पर लबनान के खिलाफ जंग मुसल्लत करने का इल्ज़ाम आयद किया है, जबकि अमरीका ने अपनी लड़ाई में लबनान को इस्तेमाल करने वाले ममालिक को खबरदार किया है। तफसील जीशान हैदर से।
ये बयान लबनान के वज़ीर आज़म साद अल हरीरी के सऊदी अरब के दारुल हुकूमत में इस्तीफे के ऐलान के बाद सामने आया है। एक टेलीविजन तकरीर में हिजबुल्ला के रहनुमा हसन नसरुल्ला ने जोर दिया कि हरीरी का इस्तीफा लबनानी सियासत में बेमिसाल सऊदी मुदाखलत थी। उन्होंने कहा कि सऊदी हुकूमत ने लबनानी वज़ीर आज़म साद अल हरीरी को उनकी मर्जी के खिलाफ वहां रखा हुआ है। हिजबुल्ला के रहनुमा हसन नसरुल्ला ने सऊदी अरब पर यह इल्ज़ाम भी आयद किया कि वो इसराइल को लबनान के खिलाफ उकसा रहा है। उधर अमरीकी वज़ीर खारजा रिक्स टिलरसन ने उन ममालिक को खबरदार किया है जो लबनान को अपनी जंग लड़ने के लिए इस्तेमाल कर रहे हैं। उनका मजीद कहना था कि अमरीका लबनान की आज़ादी की भरपूर हिमायत करता है।
बांग्लादेश की सुप्रीम कोर्ट के चीफ जस्टिस सुरविंदर कुमार ने अपने ओहदे से इस्तीफा दे दिया है। तफसीलात के मुताबिक मुल्क की हुक्मरान सियासी जमात की जानिब से उन पर एक मुतनाज़े आईनी तरमीम में तब्दीली के लिए दबाव डाला जा रहा था। पार्लियामान इस तरमीम के जरिए जजों को बरतरफ करने के इख्तियारात हासिल करना चाहती है। इंडिया में माहौलियाती आलूदगी पर नज़र रखने वाले इदारे ने कहा है कि हुकूमत की जानिब से गर्द आलूद धुंध स्मोग की हवा में मकदार में कमी के लिए किए जाने वाले इकदाम बेअसर साबित होंगे। तफसील आबिद हुसैन से।
हवा को साफ करने के लिए दिल्ली की हुकूमत ने पीर से ऑड इवन फार्मूला इख्तियार करने का फैसला किया है। अपने रजिस्ट्रेशन नंबर के हिसाब से ताक नंबर वाली गाड़ियां एक दिन जबकि जुफ्त नंबर वाली गाड़ियां दूसरे दिन चलेंगी। लेकिन दिल्ली में आलूदगी की निगरानी करने वाले इदारे का कहना है कि इसने ये स्कीम लागू करने की कोई सिफारिश नहीं की। पाकिस्तान और इंडिया दोनों मुल्कों में लोगों को इस वक्त स्मॉग की वजह से शदीद मुश्किलात का सामना है। स्मॉग की वजह से मुतअद्दिद अमराज भी जन्म ले रहे हैं।
पाकिस्तानी सूबे पंजाब की हुकूमत ने इंडियन पंजाब की रियासती हुकूमत से दरख्वास्त की है कि वो सरहद के उस पार फसलों की बाकियात जलाने पर पाबंदी लगाएं। पंजाब हुकूमत ने एक ट्वीट में कहा कि हम पंजाबी पाकिस्तानी पंजाब के इलाके में फसलों की बाकियात जलाने पर पाबंदी आयद करने के लिए काम कर रहे हैं। ये खबरें आप BBC उर्दू सर्विस से सुन रहे हैं।
हमारे नामा निगार करिया करिया गाँव गाँव
के रिश्तेदारों ने रैमियार खान में लाशों के अमरा एहतजाज भी किया। मोहम्मद काजिम BBC क्वेटा।
जितना कि वो पहले था। शुमाइल जाफरी BBC नखियाल सेक्टर लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान BBC पिशावर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
हालात हाजरा का प्रोग्राम सैरबीन आप BBC उर्दू सर्विस से सुन रहे हैं। पाक सरजमीन पार्टी के चेयरमैन मुस्तफ़ा कमाल ने तस्दीक की है कि उनकी जमात और मुत्तहदा कौमी मूवमेंट पाकिस्तान के दरमियान सियासी इत्तेहाद के पीछे एस्टैब्लिशमेंट का हाथ था। इस खबर की तफसील हम सैरबीन में आपको आगे चलकर सुनाएंगे। सैरबीन का आगाज करते हैं आज के बड़े मौजू के साथ। चंद दिनों पहले जनूबी कोरिया के दौरे पर अमरीकी सदर डोनाल्ड ट्रंप की जानिब से शुमाली कोरिया के रहनुमा किम योंग उनको मुखातिब करके एक तकरीर की गई थी। आज उसका जवाब शुमाली कोरिया के सरकारी टेलीविजन पर नशर हुआ, जिसमें कहा गया कि जौहरी हथियारों के प्रोग्राम से पीछे हटना नामुमकिन है। इस बारे में मजीद जानिए मरासला निगारों के खुलासों पर मबनी तहमीना कुरैशी की इस रिपोर्ट में।
शुमाली कोरिया से आज जारी होने वाले बयान में कहा गया कि अमरीकी सदर डोनाल्ड ट्रंप दुनिया के अमन और इस्तेहकाम को बर्बाद करने के साथ साथ जौहरी जंग की जानिब भी बढ़ रहे हैं। शुमाली कोरिया की वजारत दाखिला की जानिब से दोबारा एक मुतनब्बे बयान सामने आया, जिसमें कहा गया कि उनकी हुकूमत जौहरी हथियारों की तैयारी से पीछे नहीं हटेगी क्योंकि ये हथियार उनके मुल्क के खुद मुख्तार और बावकार होने की अलामत हैं। बयान में अमरीकी सदर के जनूबी कोरिया के हालिया दौरे के हवाले से कहा गया कि डोनाल्ड ट्रंप ने शुमाली कोरिया को धमकाकर अपना असली चेहरा दुनिया के सामने जाहिर कर दिया।
डोनाल्ड ट्रंप ने जंग खुद मांगी है। उन्होंने इस बात का सबूत दे दिया है कि वो दुनिया में सुकून नहीं चाहते।
ये बयान अमेरिका और साउथ कोरिया की मुश्तरका चार रोजा फौजी मशक के मौके पर शुमाली कोरिया के सरकारी टेलीविजन पर नशर किया गया। बयान में मजीद कहा गया,
डोनाल्ड ट्रंप का हमारे खत्ते का दौरा एक जंगजू सरदार के दौरे की मानिंद था जो अपने इत्तेहादियों से पैसे बटोर कर अपनी और अपनी फौज की जेबें भरता है। हमारे जौहरी हथियार हमारे तहफ्फुज़ के जामिन हैं और ये छीन कर वो सिर्फ अपनी ताकत की हवस बुझा रहे हैं।
अमरीकी सदर डोनाल्ड ट्रंप एशिया के 5 मुल्की दौरे पर हैं। वो सबसे पहले जापान गए, फिर जनूबी कोरिया, फिर चीन, जिसके बाद उन्होंने कल वियतनाम में मुनक़िद एशियाई इक्तिसादी तआवुन तंजीम के इजलास में हिस्सा लिया। लेकिन शुमाली कोरिया की जानिब से ये जारहाना बयान अमरीकी सदर के जनूबी कोरिया की पार्लियामान से खिताब के जवाब में आया। पिछले अमरीकी सदूर के बरक्स डोनाल्ड ट्रंप ने अपनी तकरीर में किम जोंग उन को न सिर्फ मुखातिब किया बल्कि उनके दादा का भी जिक्र किया। डोनाल्ड ट्रंप ने किम जोंग उन को मुखातिब करके कहा कि जौहरी हथियार शुमाली कोरिया को तहफ्फुज नहीं दे सकते।
I also have come here to this peninsula to deliver a message directly to the leader.
मैं यहाँ इसलिए भी आया हूँ ताकि शुमाली कोरिया में कायम आमरियत के सरबराह किम जोंग उन को बराह रास्त एक पैगाम दे सकूँ। मैं इनसे कहना चाहता हूँ कि जौहरी हथियार आपको महफूज नहीं बना रहे। आप अपनी हुकूमत को एक बहुत बड़े खतरे में डाल रहे हैं। इस सिंध में लिया जाने वाला हर कदम आपकी हुकूमत के लिए शदीद खतरे का बायस है। शुमाली कोरिया वो जन्नत बिल्कुल भी नहीं जिसको आपके दादा ने अपने ख्वाबों में देखा था, बल्कि ये वो दोजख है जिसका कोई इंसान हकदार नहीं। लेकिन शुमाली कोरिया के हर जुर्म के बावजूद हम इसे रास्ता देने के लिए तैयार हैं और ये रास्ता जारहियत और जौहरी हथियारों के प्रोग्राम को तर्क करने से शुरू होता है।
अमरीकी सदर ने अपनी तकरीर में दुनिया के तमाम ममालिक और खास तौर पर चीन और रूस से अपील की कि वो शुमाली कोरिया के जौहरी हथियारों के प्रोग्राम को रोकने के लिए सख्त इकदाम करें और मुकम्मल इक्तसादी और सियासी कतअ ताल्लुकी का रास्ता अपनाएं।
BBC के नामा निगारों के मरासलों पर मबनी खुलासा पेश कर रही थी तहमीना कुरैशी। ٹرمپ کی جانب سے مشروط بات چیت کی پیشکش کے بعد اب شمالی کوریا نے جو جواب دیا ہے اس میں اس کا رخ سخت اور لہجہ تلخ ہے۔ میں نے اس بارے میں بات کی دلی یونیورسٹی میں کورین اسٹڈیز کے پروفیسر سندیپ مشرا سے، اور میں نے ان سے سب سے پہلے پوچھا کہ شمالی کوریا اس جواب کے ذریعے ٹرمپ کے جنگجوانہ لہجے کا جواب دے رہا ہے یا آگ میں گھی ڈالنے کی کوشش کر رہا ہے۔
مجھے لگتا ہے کہ نارتھ کوریا کا جو ریئیکشن ہے وہ کوئی بہت اسپیشل نہیں ہے ایک لیول پہ، کیونکہ مجھے لگ رہا تھا کہ جس طرح سے وہ ٹرمپ نے اپنے وزٹ کے دوران دکشن کوریا کے سنسد میں جو بھاشن دیا یا چین میں جو ان کے اسٹیٹمنٹ تھے اس میں سارے میں وہ بلیم جو ہے وہ نارتھ کوریا کو کر رہے تھے، اور وہ یہ کہہ رہے تھے کہ ہمارے وہ پیشنس کو ٹیسٹ کر رہا ہے، ہم بہت دنوں تک انتظار نہیں کر سکتے۔ تو یہ سب باتیں لگاتار کیے جا رہے تھے، تو مجھے لگتا تھا کہ نارتھ کوریا کس طرح سے آئے گا، لیکن آج اس کے فورن منسٹری کے اسپوکس پرسن نے جس طرح سے بتایا وہ یہی کہا کہ بھائی اس طرح سے یہ وار مانگرر کا وزٹ ہے، تو مجھے لگتا ہے کہ کوئی وشیش اس میں یہ قریب قریب یہی دکھ رہا ہے کہ کوئی بھی سمادھان نکلتا ہوا نہ دیکھ کے، جو ایک طرح سے جو کا وار آف ورڈ چل رہا تھا دونوں لوگوں کے بیچ میں، ڈونلڈ ٹرمپ اور کم جونگ ان کے بیچ میں، وہی لگتا ہے کہ کنٹینیو کر رہا ہے۔
جی اچھا، ٹرمپ نے شمالی کوریا کو مشروط بات چیت کی پیشکش کی تھی، تو کیا شمالی کوریا اس طرح کے مذاکرات کی دعوت کو کبھی سنجیدگی سے لے گا؟
مجھے لگتا ہے کہ بات چیت کے لیے نارتھ کوریا کو کئی بار امریکہ کے کبھی پریسیڈنٹ نے کبھی ان کے منسٹرز نے اس طرح کے آفر دیے ہیں، لیکن جو سب سے مشکل بات ہے کہ بات چیت کا ایک آفر آتا ہے اور بیچ بیچ میں ان کے بہت ہی اسٹرانگ اسٹیٹمنٹس کی ملٹری آپشن بھی ٹیبل پہ ہیں، یا ہمارے دھیرے کی پریکشا لے رہے ہیں، اس طرح کے جو آکرامک جو بیان ہیں وہ بھی لگاتار آتے رہتے ہیں بیچ بیچ میں۔ تو مجھے جو اگر نارتھ کوریا کے پرسپیکٹو سے ہم سمجھنے کی کوشش کریں تو مجھے لگتا ہے کہ اس کو یہ نہیں سمجھ پاتا ہے کہ وہ جو بات چیت کا آفر ہے وہ ان کا جینوئن اپروچ ہے ہمارے سے ڈیل کرنے کا، یا کہ جو وہ ہم کو ڈراتے ہیں دھمکاتے ہیں ہم ملٹری آپشن لے لیں گے یہ کہتے ہیں، وہ ان کا اصلی اپروچ ہے۔ تو نارتھ کوریا کے لیے بھی یہ مشکل ہوتا ہے کہ ہم کس کو کس اپروچ کو ہم مانیں کہ آپ جینوئنلی اس میں انٹرسٹیڈ ہیں، اس لیے مجھے لگتا ہے کہ نارتھ کوریا بھی اس ڈائلما میں ہوگا کہ ہم ٹرمپ کے کس چہرے کو کس طرح کے اسٹیٹمنٹ کو کتنے اس کی پالیسی مانیں۔
دوسرے جو خطے کے ممالک ہیں ان کا اعتماد کیا وہ جیت پائیں گے؟
میری سمجھ سے وہ شنجو آبے جو جاپان کے پردھان منتری ہیں ان کا تو وہ وشواس پوری طرح سے جیت چکے ہیں، کیونکہ شنجو آبے بھی قریب قریب اسی طرح کی پالیسی رکھتے ہیں، اسٹرانگ اور ویری مطلب اگریسو پوسچرنگ فارن پالیسی کا، تو ان کے ساتھ تو قریب تھے شنجو آبے اور ڈونلڈ ٹرمپ میں آلموسٹ ہر مدوں پہ ایک طرح سے سہمت سی دکھتی ہے، اور شنجو آبے صاحب اس کو اپنے ڈومیسٹک پالیٹکس میں بھی یوز کرتے ہیں، اور یہی وجہ ہے کہ ابھی انہوں نے پری میچور الیکشن کرایا اور اس میں ان کی پارٹی جیتی اور وہ پھر سے پردھان منتری چن لیے گئے ہیں۔ تو جاپان کے ساتھ تو ٹرمپ اپنی بات کو کمیونیکیٹ کر پا رہے ہیں اور ان سے سہمت ہیں، لیکن مجھے نہیں لگتا کہ ساؤتھ کوریا ان سے سہمت ہو پاتا ہے، کیونکہ ساؤتھ کوریا میں جو ابھی اس سال مئی میں جو نئے راشٹرپتی وہاں مون جے ان آئے ہیں وہ بیسیکلی نارتھ کوریا کے ساتھ انگیجمنٹ بات چیت اور کوٹنیتک پریاسوں سے معاملے کو سلجھایا گیا اس کے سمرتھن رہے ہیں، تو وہ ٹرمپ کے اس طرح کے جیسی پوسچرنگ کو شاید سمرتھن نہیں دیتے ہیں، تو مجھے لگتا ہے کہ اور جو دوسری مشکل بات ہے ساؤتھ کوریا کے لیے کہ ساؤتھ کوریا کا جو جیوگرافیکل پراکسیمیٹی ہے نارتھ کوریا سے وہ بہت کلوز ہے، اگر کچھ بھی انٹوورڈ ہوتا ہے تو سیول سٹی جو کیپیٹل سٹی ہے اس کا جو ڈسٹینس ہے وہ ڈی ایم جی سے وہ مشکل سے 50 کلومیٹر ہے، اور سیول سٹی میں ساؤتھ کوریا کا سیول سٹی اور اس کے سراؤنڈنگ ایریا میں لگ بھگ 40% دکشن کوریا کی جن سنکھیا وہاں رہتی ہے، تو یہ ایسا کچھ بھی اگر آکرامک ٹرمپ کرتے ہیں جیسے کوئی سرجیکل اسٹرائک یا کوئی اٹیک نارتھ کوریا پہ تو وہ دکشن کوریا کو اس کا پریڑام بھگتنا ہوگا، اس لیے مجھے لگتا ہے کہ دکشن کوریا امریکہ کے اگریسو پوسچرنگ کے خلاف ہے، اور اس کا وشواس ابھی تک مجھے لگتا ہے کہ ٹرمپ صاحب نہیں جیت پائے ہیں۔
دلی یونیورسٹی میں کورین اسٹڈیز کے پروفیسر سندیپ مشرا کو آپ سن رہے تھے۔ شمالی کوریا کے معاملے میں امریکی صدر ڈونلڈ ٹرمپ کے رد عمل کا انحصار بڑی حد تک چین کی حکمت عملی پر بھی ہے، ان کی کوشش ہے کہ چین پر دباؤ بنایا جائے کہ شمالی کوریا کو مذاکرات کے لیے تیار کرے۔ میں نے تھوڑی دیر پہلے بات کی بیجنگ میں ٹائمز آف انڈیا کے نامہ نگار سائبل داس گپتا سے اور ان سے پوچھا کہ کیا چین امریکہ کی اس کوشش میں اس کا ساتھ دے گا، خاص کر تب جب امریکہ اور چین کے درمیان تجارتی نظریات میں اختلافات بھی ہیں۔
لیکن پہلے تو ہم اس طرح سے دیکھیں اس چیز کو کہ 12 دن کے لیے ایشیا میں ٹرمپ آئے ہیں پہلی بار۔ امریکہ کے صدر کو اس کے ملٹری جنرل نے یہ بتایا تھا کہ آپ بالکل چنتا مت کریں، امریکہ کافی ہے نارتھ کوریا کو سنبھالنے کے لیے، کیونکہ بہت بڑا ملک ہے، بہت بڑا شکتی ہے ہمارے پاس
جی۔
لیکن جب وہ ساؤتھ کوریا آئے تو ان کا رویہ بدل گیا۔ جو آدمی یہ کہہ رہا تھا کہ ہم اس کو ختم کر دیں گے وغیرہ وغیرہ، اب اس سے نیگوشیٹ کرنے کی بات کرنے لگی۔ اس کے بعد چین آئے، چین آنے کے بعد انہوں نے کہا سی جن پنگ جو یہاں کے صدر ہیں چین کے، ان پر ان کو پورا بھروسہ ہے کہ وہ حل نکالیں گے، کیونکہ وہ جو چاہتے کر سکتے ہیں۔ یہ سب کیوں بدل رہا ہے رویہ ان کا؟ اس لیے بدل رہا تھا کہ یہاں آنے کے بعد انہیں لگا کہ ان کے جنرل جو ان کو کہہ رہے تھے وہ پوری طرح سے سچ نہیں ہے۔ سچائی یہ ہے کہ نارتھ کوریا کے پاس صحیح میں مسائل ہیں، وہ مسائل ساؤتھ کوریا کو کبھی بھی ہٹ کر سکتی ہیں، اور خدا نہ خواستہ امریکہ پر گر گیا، کیونکہ مسائل کا رینج امریکہ کو ٹچ کرتا ہے، اگر امریکہ پہ گر گیا تو چاہے ایک آدمی بھی کیوں نہ مارا جائے۔ لیکن ٹرمپ کی جو امیج ہے، اس کی جو چھوی ہے، اس کی جو پاپولیرٹی ہے امریکہ میں، اس کو بڑا دھکا ملے گا، وہ اس مار تو وہ خود کھائے گا، اس کی پولیٹیکل امیج خراب ہوگی۔ تو اس سے وہ تھوڑا سا گھبرا گئے اور ان کا بولنے کا طریقہ بالکل بدلنے لگا۔
تو یہاں پر سوال میرا یہ ہے کہ کیا چین اس میں اس کا ساتھ دے گا امریکہ کا؟
آج شمالی کوریا کا جو سٹیٹمنٹ آیا ہے اس سے پتا چلتا ہے کہ نارتھ کوریا کو آپ کتنا بھی گندا کہیں، کتنا بھی گرائیں، اس کو راجنیتی کی سمجھ کتنی تیز ہے یہ ظاہر ہوتا ہے۔ نارتھ کوریا کے سٹیٹمنٹ میں نارتھ کوریا نے یہ کہا کہ امریکہ کیا کر رہی ہے، جن کو اپنا دوست کہتی ہے ان سے زبردستی ملٹری کی سامان خریدوا رہی ہے، کیونکہ وار کا ایٹموسفیئر کر رہی ہے، ورلڈ وار ہو جائے گا، یہ حلہ کر رہی ہے۔ یہ سب سے بڑی امریکہ کی بدنامی ہے اور یہ کمزور جگہ پہ انہوں نے ٹھوس چوٹ پہنچائی ہے۔ تو اس سے آپ کو کیا لگتا ہے؟ اس سے یہ لگتا ہے کہ چین اور امریکہ کے بیچ میں ایک پرکار کا ہول ہے، ایک کمپٹیشن ہے کہ ملٹری ویپنز وہ ویتنام کو، ملیشیا کو، انڈونیشیا کو، ملیشیا کو، برونائی کو، فلیپینز کو، یہ جو کنٹریز ہیں ان کو ملٹری ویپنز آج امریکہ بیچتی آئی ہے، ان کنٹریز میں امریکہ کا ملٹری بیس ہے۔ چین کا تو پاکستان اور ایک دو افریقہ کے کنٹری کے سوائے نہ تو کوئی ملٹری خریدتا ہے نہ کچھ، تو چین تو اپنا مارکیٹ بڑھانا چاہتی ہے۔ ان دونوں کے کمپٹیشن میں اب نارتھ کوریا اس کا فائدہ لے کے یہ کہہ رہا ہے کہ امریکہ یہ اس کی یہ شیطانی ہے کہ اپنا مال بیچنے کے لیے وہ ورلڈ وار والا ایٹموسفیئر کریٹ کر رہی ہے، اور یہ ٹرمپ جو ہے یہ گلوبل وار کرانے میں لگا ہوا ہے، اس پہ وشواس نہ کرو۔ تو ایک طرف سے انہوں نے ساؤتھ ایسٹ ایشیا میں اس کے باقی جو کنٹریز ہیں اس کو اسکا رہے ہیں امریکہ کے ورودھ میں، دوسری طرف امریکہ کے جو سٹیزن ہیں، ان کے جو ناگرک ہیں، ان کو یہ کہہ رہے ہیں کہ آپ کا پریسیڈنٹ، آپ کا صدر ایک ایسا آدمی ہے جس پر آپ وشواس نہ کریں، کیونکہ وہ دنیا میں لڑائیاں کروا رہا ہے۔
اچھا، اس پوری صورتحال میں جو خطے کے دوسرے ممالک ہیں ایشیا پیسیفک کے، ان کا کتنا ساتھ یا ان کا کتنا اعتماد حاصل ہے ٹرمپ کو؟
ان کو حاصل نہیں ہے، لیکن ایک آدمی ہے جس کو ٹرمپ کی بہت ضرورت ہے، وہ ہے ولادیمیر پوٹن رشیا کے۔ کیونکہ دیکھیے، چین 80% بزنس نارتھ کوریا کے ساتھ کرتی ہے اور نارتھ کوریا باقی 20% رشیا کے ساتھ کرتی ہے۔ اگر خدا نہ خواستہ چائنا کو ہٹنا پڑے اور 80% کی جگہ 40% پہ لانا پڑے تو وہ جگہ بھرے گا کون؟ ظاہر ہے روس اس کا موقع لے گی، روس نارتھ کوریا کو سہارا دے گی، کیونکہ نارتھ کوریا امریکہ کو مدد کرنے کی روس کو تو کوئی شوق نہیں ہے ہی نہیں۔ تو پوٹین کو بھی دبائے رکھنا، پوٹین کو بھی یہ سمجھانا کہ آپ اس میں نہ جائیں، یہ بھی ٹرمپ کی ذمہ داری ہوتی ہے۔ اسی لیے تینوں کے بیچ میں اگر ایگریمنٹ ہو جاتا ہے تو ٹرمپ کے لیے بہت اچھا ہے۔ لیکن پھر سوال یہ آتا ہے کہ کیا چین اور رشیا چاہتی ہے کہ ٹرمپ کا وجے ہو، ٹرمپ کا پتاکا اوپر اٹھے؟ یہ بھی تو وہ نہیں چاہتے۔
یہ تھے بیجنگ سے سائبل داس گپتا۔ ویتنام میں ایشیا پیسیفک اکنامک فورم کی سربراہی کانفرنس میں امریکی صدر ڈونلڈ ٹرمپ اور روسی صدر ولادیمیر پوتن کی ملاقات ہوئی، جہاں انہوں نے شام میں شدت پسند تنظیم دولت اسلامیہ کو شکست دینے کے لیے مل کر کام کرنے پر اتفاق کیا ہے۔ وہیں امریکی صدر کے مشرق بعید کے دورے کا بڑا فوکس شمالی کوریا پر ہے۔ میں نے بات کی لندن میں ایسٹ ویسٹ انسٹیٹیوٹ کے سینئر فیلو ڈاکٹر نجم عباس سے، اور ان سے پوچھا کہ روس کے ساتھ مزاج میں تبدیلی ٹرمپ کی کوئی نئی ٹرک ہے یا ان کی کسی دوراندیشی کی طرف اشارہ کرتی ہے۔
یقیناً امریکہ کے صدر ڈونلڈ ٹرمپ کا 11 روزہ دورہ، کہ جس میں وہ سب سے پہلے جاپان، پھر کوریا، پھر ویتنام اور آخر میں فلپین جائیں گے، اور ان ممالک کے علاقائی سربراہوں سے ملاقات ہو رہی ہے، ان سب کا ایک مثبت جو ہے رد عمل ان کی سوچ اور ان کے عمل پر ہو رہا ہے، اور جس کی وجہ سے ان کو اندازہ یہ ہو رہا ہے کہ ایک ملک جو ہے وہ اتنے اختیار، وسائل اور طاقت نہیں رکھتا کہ دنیا کو اپنی مرضی کے حساب سے چلا سکے۔ جیسا جیسا یہ احساس ڈونلڈ ٹرمپ میں واضح ہوتا جائے گا، ویسے ویسے وہ ان کے اندر زیادہ آمادگی ہوگی کہ وہ اپنا ہاتھ دوسرے ملکوں کی طرف، جیسے روس کے صدر ولادیمیر پوتن کی طرف، چائنا کے صدر شی جن پنگ کی طرف بڑھائیں اور کہیں کہ ہمارے جو مشترکہ مسائل ہیں، آئیے ان کے بارے میں آپ بتائیے کہ کس طریقے سے ان کو بخوبی حل کیا جا سکتا ہے۔
اچھا، اس وقت جب شمالی کوریا صدر ٹرمپ کے لیے بڑا سردرد سا لگ رہا ہے کہ بن گیا ہے ان کے لیے، تو ایسے میں جب ٹرمپ چین کے ساتھ بھی تعلقات بڑھا رہے ہیں اور دوستی گہری کرتے دکھ رہے ہیں، تو روس سے کس طرح کی توقعات ہیں ان کی؟
کوئی ایک ملک اس وقت اس حالت میں نہیں ہے کہ دنیا کے لیے کوئی معیار یعنی مورل اسٹینڈرڈز جو ہے وہ ڈکٹیٹ کروا سکے، تو اس سلسلے میں روس نے کوشش کی ہے کہ شام میں اور جنوبی کوریا میں جو امریکہ کی بے بسی ہے کہ خارجہ پالیسی کے ذریعے وہ کوئی کارآمد حل حاصل کرنے میں کامیاب نہیں ہو سکے، تو مختلف جو عالمی فورم یا سربراہ کانفرنسیں ہیں، اس موقع پر جو روسی قیادت کا پیغام آیا ہے وہ یہ آیا ہے کہ دنیا میں کوئی ایک طاقت جو ہے وہ اپنا نظام یا اپنی افکار کو مسلط کرنے کی کوشش نہ کرے، بلکہ ہم اگر دنیا کو مختلف طاقتوں کے ساتھ اکٹھے مل کے جو ہے فیصلہ کرنے کا رکھیں، اور اقوام متحدہ کی سلامتی کونسل میں اس بات کا اختیار دیں کہ کب کسی ملک پر جو ہے کوئی پابندی لگائی جائے یا کب کسی ملک کے خلاف فیصلہ کیا جائے، تو وہ کہتے ہیں کہ اس سے ہم دنیا کو امن کی طرف بہتر شکل میں لے جا سکتے ہیں۔
جی، اچھا، اگر شمالی کوریا پر روس اپنا رویہ بدلتا ہے یا سخت کرتا ہے، تو امریکہ اور چین اور روس، ان تینوں کے بیچ تعلقات کی کس طرح کی ایکویشن ہوگی؟
چین اور روس کو اس بات کی پوری واقفیت ہے، ان کے پاس پورا علم ہے کہ امریکہ اس وقت آن دیئر اون سارٹ آؤٹ نہیں کر سکتا، اپنے بلبوتے پر شمالی کوریا کا مسئلہ حل نہیں کر سکتا۔ اس کی وجہ سے وہ امریکہ کو ایک کلیکٹیو ڈیسیشن میکنگ کی طرف لے جانا چاہ رہے ہیں کہ آپ جو ہے اب ایک اجتماعی جو حکمت عملی ہے اس جانب آئیے، اور یک طرفہ جو ہے وہ اعلان یا یک طرفہ فیصلوں کے بجائے اس کو اقوام متحدہ کے فورم میں لے جائیں، جس طریقے سے ایران میں جو ایٹمی طاقت کے حصول کے لیے پھر ایگریمنٹ ہوا تھا، اس میں ان دونوں ممالک کا بہت کلیدی کردار تھا کہ امریکہ سے انہوں نے کہا تھا آپ یک طرفہ طور پہ اس معاہدے کو رد مت کیجیے، بلکہ اس کو ہم اقوام متحدہ کی قانونی ایک طریقے سے پشت پناہی میں، اور جو عالمی ادارہ ہے توانائی کا، انٹرنیشنل اٹامک انرجی کمیشن، اس کی نگرانی میں ہم ان چیزوں کو کنٹرول کریں گے۔ اور نارتھ شمالی کوریا کے لیے بھی ان کی یہی دو تجاویز ہیں، تو اس سے پھر یہ ہوگا کہ ایک گیو اینڈ ٹیک کا پروسیس، کچھ لینے اور کچھ دینے کا ایک عمل جاری ہے، اور جس میں یہ ہوگا کہ امریکہ جو ہے وہ اس بات پہ راضی ہو جائے گا کہ چائنا کو اور جاپان کو اور جنوبی کوریا کو اور روس کو اس معاملے میں، جس طریقے سے ایران کے لیے 5+1 بنے تھے، 6+1 ایک ارینجمنٹ بنا تھا، اسی طریقے سے میرا خیال ہے وہ کسی ارینجمنٹ کی طرف جائیں گے تاکہ شمالی کوریا کی جو گرد تناؤ کی حالت ہے اس میں کمی لائی جا سکے۔
تو کیا آپ کیا لگتا ہے کہ ٹرمپ کی شمالی کوریا سے متعلق جو مقاصد ہیں وہ ان میں کامیاب ہو پائیں گے؟
دیکھیے، داخلی محاذ پر ان کے پاس اتنے درد سر ہیں کہ وہ جو ان کو شکست دینے کے لیے کافی ہیں, جو ان کو پریشان رکھنے کے لیے اور راتوں کو جگانے کے لیے کافی ہیں. آپ اس بات سے اندازہ لگائیے کہ اب جو ہے وہ ایک سال ان کا یعنی الیکشن جیتنے کا اب منایا جا رہا ہے اس ہفتے, لیکن انہوں نے ابھی تک اپنی کلیدی عہدوں پر جو ہے وہ لوگوں کو متعین کرنے میں کامیاب نہیں ہو سکے اپنی کابینہ کے اندر.
جی.
ان کے جو کمیونیکیشن ڈائریکٹر ہیں وائٹ ہاؤس میں وہ اب چوتھی دفعہ بدلے ہیں. تو یعنی ایک ایسی انتظامیہ جس کے تمام تر قوت جو ہے وہ جس کو وہ عمل میں اپنے ملک کے اندر نہیں لا سکے ہیں, ان سے آپ کیا توقع کرتے ہیں کہ وہ ملک کے باہر جو ہے وہ اپنی طاقت کو پروجیکٹ کر سکیں گے؟
یہ تھے لندن میں ایسٹ ویسٹ انسٹیٹیوٹ کے سینئر فیلو ڈاکٹر نجم عباس. اس ماہ کے آخر میں پاکستان میں پہلی بار پاکستان ٹریول مارٹ کے نام سے سفر و سیاحت پر عالمی نمائش منعقد کی جا رہی ہے. منتظمین کے مطابق اس نمائش میں ملیشیا, ترکی, تھائی لینڈ سمیت کئی ممالک کے سیاحتی ادارے شریک ہوں گے. تفصیل سیربین میں آگے سنیے گا.
رول ساؤنڈ, کیمرا, ایکشن.
سواگت نہیں کرو گے آپ ہمارا؟
میں ہوں نصرت جہاں, جو ہر ہفتے آپ کے لیے لے کر آتی ہوں بالی ووڈ کی گرما گرم خبریں.
امی جان کہتی تھی کوئی دھندا چھوٹا نہیں ہوتا.
بالی ووڈ ستاروں کی باتیں اور ملاقاتیں, پردے کے پیچھے کیا ہے, باکس آفس کا بادشاہ کون ہے,
ڈان کو پکڑنا مشکل ہی نہیں ناممکن.
اور جب یہ 2.5 کلو کا ہاتھ کسی پر پڑتا ہے نا تو آدمی اٹھتا نہیں, اٹھ جاتا ہے.
یا فرحان جلیبی, معشوق فریبی, خیال ہے تیرا دیوانہ بھائیوا بھائیوا.
ہر سنیچر سیربین میں سنیے بالی ووڈ راؤنڈ اپ.
کھیلوں کی خبریں سنیے نازیہ گلزار سے.
میلبرن میں کھیلے جانے والے چار ملکی ہاکی ٹورنامنٹ میں نیوزی لینڈ نے پاکستان کو 2 کے مقابلے میں 3 گول سے شکست دے دی ہے. اس سے پہلے بھی دونوں میچز میں پاکستان کو شکست کا سامنا رہا. پہلے میچ میں عالمی چیمپئن آسٹریلیا کے ہاتھوں 8 گول سے, جبکہ دوسرے میچ میں جاپان نے پاکستان کو 1 کے مقابلے میں 3 گول سے شکست دی. سڈنی میں انگلینڈ اور آسٹریلیا کی خواتین کرکٹ ٹیموں کے درمیان ٹیسٹ میچ کے تیسرے دن کا اختتام انگلینڈ نے اپنی دوسری اننگ میں 40 رنز پر کیا. اس سے پہلے آسٹریلیا نے اپنی پہلی اننگ 448 رنز 9 کھلاڑی آؤٹ پر ڈکلیئر کر دی تھی. آسٹریلیا کی جانب سے ایلیز پیری نے ڈبل سینچری سکور کی اور ناٹ آؤٹ رہیں. ادھر ایڈلیڈ میں 4 روزہ ڈے اینڈ نائٹ وارم اپ میچ انگلینڈ نے 192 رن سے جیت لیا ہے. انگلینڈ نے کرکٹ آسٹریلیا 11 کو شکست دے کر 23 نومبر کو شروع ہونے والی ایشی سیریز سے قبل اپنی پوزیشن کو مستحکم کر لیا. انگلینڈ نے اپنی پہلی اننگ میں 293 رن سکور کیے تھے, جبکہ کرکٹ آسٹریلیا 11 نے 233 رنز 9 کھلاڑی آؤٹ پر اپنی پہلی اننگ ڈکلیئر کر دی تھی اور دوسری اننگ میں ان کی پوری ٹیم محض 75 رنز پر پویلین لوٹ گئی. فٹ بال کی عالمی ایسوسی ایشن فیفا کے سابق سربراہ سیپ بلیٹر پر امریکہ سے تعلق رکھنے والی فٹ بال گول کیپر ہوپ سولو نے جنسی طور پر ہراساں کرنے کا الزام لگایا ہے. خاتون کھلاڑی کے مطابق سیپ بلیٹر نے 4 سال قبل انہیں ایک ایونٹ کے دوران ہراساں کرنے کی کوشش کی, جبکہ فیفا کے سابق صدر کے ترجمان کے مطابق سیپ بلیٹر پر لگائے جانے والے الزامات بے بنیاد ہیں. پاکستان اور نیوزی لینڈ کی خواتین کرکٹ ٹیموں کے درمیان تیسرا T20 انٹرنیشنل کل شارجہ میں کھیلا جائے گا. نیوزی لینڈ کو سیریز میں 2-0 سے برتری حاصل ہے. کیمرا میں رگبی لیگ ورلڈ کپ میں ہونے والے آج کے مقابلوں میں نیوزی لینڈ نے تونگا کو, جبکہ آسٹریلیا نے لبنان کو شکست دے دی ہے. فٹ بال کے ورلڈ کپ کوالیفائنگ مقابلوں میں آج ڈنمارک کا مقابلہ آئرلینڈ سے ہو رہا ہے.
کھیلوں کی خبریں پیش کر رہی تھی نازیہ گلزار. حقوق انسانی کی تنظیم بلوچ ہیومن رائٹس آرگنائزیشن نے 28 اکتوبر کو کراچی سے حراست میں لیے گئے بچوں اور دیگر افراد کو تاحل منظر عام پر نہ لانے پر تشویش کا اظہار کیا ہے. اس کی تفصیل پروگرام میں آگے سنیے گا. یہاں سیربین اپنے نصف کو پہنچا. خبروں کے خلاصے کے ساتھ عبید ملک.
شمالی کوریا سے آج جاری ہونے والے بیان میں کہا گیا ہے کہ امریکی صدر ڈونلڈ ٹرمپ دنیا کے امن اور استحکام کو برباد کرنے کے ساتھ ساتھ جوہری جنگ کی جانب بڑھ رہے ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ اور ان کے روسی ہم منصب ولادیمیر پوٹن نے شام میں شدت پسند تنظیم دولت اسلامیہ کو شکست دینے کے لیے مل کر کام کرنے پر اتفاق کیا ہے۔ سویڈن میں ایک معروف ریڈیو اسٹیشن ہیک ہو جانے کی وجہ سے اس کے سامعین کو 30 منٹ تک دولت اسلامیہ کا پروپوگینڈا پر مبنی نغمہ سننا پڑا۔ عراقی فوج کے مطابق ملک کے اہم علاقے روا کا کنٹرول حاصل کرنے کے لیے ایک اہم حملہ کیا گیا ہے۔ روا عراق کا اب وہ واحد شہر تصور کیا جاتا ہے جہاں نام نہاد شدت پسند تنظیم دولت اسلامیہ کا قبضہ ہے۔ لبنان کی تنظیم حزب اللہ نے سعودی عرب پر لبنان کے خلاف جنگ مسلط کرنے کا الزام عائد کیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خبروں کا خلاصہ پیش کر رہے تھے عبید ملک۔ پاک سرزمین پارٹی کے چیئرمین مصطفیٰ کمال نے تصدیق کی ہے کہ ان کی جماعت اور متحدہ قومی موومنٹ پاکستان کے درمیان سیاسی اتحاد کے پیچھے اسٹیبلشمنٹ کا ہاتھ تھا۔ آج کراچی میں پریس کانفرنس کرتے ہوئے مصطفیٰ کمال نے کہا کہ آج میں پورے پاکستان کو بتانا چاہتا ہوں کہ ہاں، ہمیں اسٹیبلشمنٹ نے بلا کر فاروق ستار سے ملوایا، اور جب ہم وہاں پہنچے تو فاروق ستار پہلے سے وہاں موجود تھے۔ تفصیل بتا رہی ہیں خدیجہ عارف۔
پاک سرزمین کے چیئرمین کا کہنا تھا کہ پچھلے 8 مہینوں سے فاروق ستار اور ان کی پوری ٹیم فرمائشی پروگرام کر کے انہیں اسٹیبلشمنٹ کے ذریعے کال کر کے بلاتے تھے اور ان سے بات کرتے تھے۔ انہوں نے کہا کہ پاکستان میں کون سا صحافی، اینکر، سیاستدان اور بزنس مین ہے جو اسٹیبلشمنٹ سے بات نہیں کرتا۔ ان کا کہنا تھا کہ وہ اسٹیبلشمنٹ سے بات کرتے ہیں لیکن ان کے ایجنٹ نہیں ہیں۔ ان کے بقول اگر ایجنٹ ہوتے تو 2013 میں سینیٹرشپ چھوڑ کر نہ جاتے، ایم کیو ایم اور رابطہ کمیٹی میں رہ کر ہی ایجنٹ بنتے۔ انہوں نے مزید کہا کہ گزشتہ 8 مہینے سے اسٹیبلشمنٹ کے ذریعے اس بات پر میٹنگ ہو رہی تھی کہ پی ایس پی ایم کیو ایم پاکستان میں شامل ہو جائے۔ انہوں نے یہ بھی کہا کہ فاروق ستار اور ان کی پوری ٹیم کے سامنے یہ بات کہی تھی کہ اگر انہیں ایم کیو ایم میں شامل ہونے کے لیے کہتے ہیں تو وہ اپنی پارٹی بند کرتے ہیں اور اپنے لوگوں سے کہتے ہیں کہ آپ جہاں سے آئے ہیں وہاں چلے جائیں، لیکن ان کا کہنا تھا کہ وہ ایم کیو ایم میں شامل نہیں ہو سکتے کیونکہ ایم کیو ایم الطاف حسین کی تھی، ہے اور رہی گی۔ انہوں نے کہا کہ ان کی اور ڈاکٹر فاروق ستار کی پریس کانفرنس کا فیصلہ راتوں رات نہیں، بلکہ یہ تمام معاملات گزشتہ 8 ماہ سے جاری تھے۔ واضح رہے کہ ایم کیو ایم پاکستان کے سربراہ ڈاکٹر فاروق ستار اور پاک سرزمین پارٹی کے صدر مصطفیٰ کمال نے بدھ کو مشترکہ پریس کانفرنس میں سیاسی اتحاد کا اعلان کیا تھا۔ مصطفیٰ کمال کے ہمراہ پریس کانفرنس کرتے ہوئے فاروق ستار کا کہنا تھا کہ ایک عرصے سے پی ایس پی اور ایم کیو ایم میں مشاورتی عمل جاری تھا، لیکن اب فیصلہ کیا گیا ہے کہ مل کر سندھ، بالخصوص کراچی کے عوام کی خدمت کی جائے۔ پریس کانفرنس کے دوران ان کا مزید کہنا تھا کہ یہ سیاسی اتحاد عارضی اور جزوی عمل نہیں، آئندہ انتخابات میں ایک نام، ایک نشان اور ایک منشور لے کر جائیں گے۔ اتحاد میں دیگر سیاسی جماعتوں کو بھی دعوت دیں گے کیونکہ سندھ اور کراچی کی خدمت کے لیے دیگر جماعتوں کو بھی ساتھ ملانا ہوگا، اور ساتھ ہی انہوں نے امید جتائی تھی کہ اب ان کو ان کے سیل کیے گئے دفاتر واپس مل جائیں گے۔
تفصیل پیش کر رہی تھی خدیجہ عارف۔ پاکستان کے صوبہ بلوچستان سے تعلق رکھنے والی حقوق انسانی کی تنظیم بلوچ ہیومن رائٹس آرگنائزیشن نے 28 اکتوبر کو کراچی سے حراست میں لیے گئے بچوں اور دیگر افراد کو تاحل منظر عام پر نہ لانے پر تشویش کا اظہار کیا ہے۔ کوئٹہ میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے تنظیم کے عہدیداروں نے مطالبہ کیا کہ ان افراد کو فوری طور پر منظر عام پر لایا جائے۔ تفصیلات کے ساتھ کوئٹہ سے محمد کاظم۔
بلوچ ہیومن رائٹس آرگنائزیشن کے عہدیداروں نے پریس کانفرنس کوئٹہ پریس کلب کے قریب لاپتہ افراد کی بازیابی کے لیے قائم بھوک ہڑتالی کیمپ میں کی۔ انہوں نے دعویٰ کیا کہ تنظیم کے سیکٹری طلعت سمیت جن 8 افراد کو کراچی سے حراست میں لیا گیا، ان کو ابھی تک منظر عام پر نہیں لایا گیا۔ تنظیم کے عہدیدار طیبہ بلوچ کا کہنا تھا،
گزشتہ مہینے کی 28 تاریخ کو کراچی سے نوازتہ بلوچ کو دیگر 8 طلبہ سمیت مختلف گھروں سے اٹھا کر لاپتہ کر دیا گیا۔ کراچی واقعے کے بیشتر مغویاں کی عمر 18 سال سے کم ہے۔
طیبہ بلوچ کا کہنا تھا کہ ان افراد کے علاوہ 30 اکتوبر کو کوئٹہ سے بھی 2 بلوچ نوجوانوں سمیع اللہ اور محمد یوسف کو بھی جبری طور پر لاپتہ کیا گیا۔ ان کا کہنا تھا،
ان بچوں کو بھی اب تک نہ کسی عدالت میں پیش کیا جا رہا ہے اور نہ ہی ان کو بازیاب کیا جا رہا ہے۔ ہمیں ہی نہیں، لاپتہ ہونے والے لوگوں کے کسی بھی خاندان کو کوئی اعتراض نہیں ہوگا کہ عدالتیں ان کے پیاروں کو کیا سزا دے گی، لیکن شرط یہ ہے کہ انہیں اپنی صفائی کا موقع دیا جائے۔
تنظیم کے عہدیداروں نے اس موقع پر میڈیا اور حقوق انسانی کی تنظیموں کو بھی تنقید کا نشانہ بنایا۔ بلوچ ہیومن رائٹس آرگنائزیشن سمیت بلوچستان کی سخت گیر موقف کے عامل قوم پرست جماعتوں کی جانب سے لوگوں کو جبری طور پر لاپتہ کرنے کا الزام سیکورٹی فورسز پر عائد کیا جاتا ہے، لیکن حکومت بلوچستان کے ترجمان انوار اللہ کاکڑ نے اس الزام کو مسترد کرتے ہوئے اسے سیکورٹی فورسز کے خلاف بے بنیاد پروپگنڈا قرار دیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
اور اب بات کرتے ہیں ایسے موضوع کی جو پچھلے ایک ہفتے سے سرخیوں میں چھایا ہوا ہے، دلی میں سموگ یا آلودہ دھند۔ صورتحال اب بھی خوفناک ہے۔ دلی کی حکومت نے اعلان کیا تھا کہ اگلے ہفتے 13 نومبر سے دلی میں آڈ ایون سسٹم سے سڑکوں پر گاڑیاں چلیں گی، لیکن حکومت نے آڈ ایون لاگو کرنے کے فیصلے کو یہ کہہ کر فی الحال واپس لے لیا ہے کہ انتظامیہ ابھی اس کے لیے تیار نہیں ہے۔ میں نے اس موضوع پر بات کی دلی میں ماحولیاتی اور سائنسی امور کے صحافی پلو باگلا سے، اور ان سے پوچھا کہ فضائی آلودگی کا یہ مسئلہ کتنا بڑا ہے اور کیا آڈ ایون جیسے اقدامات سے کوئی فرق پڑے گا۔
دیکھیے، دلی میں ہی فاگ نہیں ہے، پورا ناردرن انڈین سب کانٹیننٹ جو ہے اس میں پورے میں فاگ ہے، لاہور سے لے کے اور پورا جو ناردرن انڈین بیلٹ ہے انڈیا کا کلکتے تک، وہاں تک سارے میں ایک فاگ اور سموگ اور سموک کا ہیز پورے میں بھرا ہوا ہے۔ اب اس میں کئی چیزوں کو بلیم دیا جا رہا ہے، ایک وہیکولر پولوشن ہے، پھر خاص کر کراپ برننگ یا پرالی برننگ جس کو کہتے ہیں اس کو بھی کافی بلیم کیا جا رہا ہے کہ اس کے کارن بھی دھواں اٹھتا ہے اور وہ آسمان میں چھا جاتا ہے اور وہ بڑھ نہیں پاتا، اور کہیں کہیں پہ یہ بھی دیکھا جا رہا ہے جیسے آج کل دیکھا گیا ہے کہ ویدر کنڈیشن ایسی ہیں کہ انورژن ہو گیا ہے، جو بھی دھواں پھنس گیا ہے وہ اسی جگہ پھنسا ہوا ہے، ہوا نہیں چل رہی ہے اور اس کے کارن پھنس گیا ہے۔
جی، اور اگر راحت کی بات کریں، مطلب اگر ایک عام شہری کی حیثیت سے بات کریں تو عام شہری کے پاس کیا وکلپ بچتے ہیں، کیا آپشنز بچتے ہیں، کیا راستہ بچتا ہے، اور وہ راحت کی امید کتنی کر سکتے ہیں اور کب تک ملے گی؟
اس وقت دور دور تک راحت کی گنجائش نہیں ہے۔ سموگ جو ہے وہ بہت سیویئر کنڈیشن سے اس وقت پور کنڈیشن میں آ گیا ہے، لیکن وہ پور کنڈیشن جو ہے وہ بھی ہیلتھ کے لیے کافی ہانی کارک ہے۔ کیول دو ہی طریقے ہیں جس سے کہ یہ سموگ ہٹے گا، یا تو ہوا چلے، یا دوسرا جو ویسٹرن ڈسٹربنس آتا ہے ایران سے ہوتا ہوا، پاکستان سے ہوتا ہوا، جس سے کہ پانی برسے اور اس سے ہوا صاف ہو، اور کوئی کہیں سے دور دور تک کوئی گنجائش نہیں ہے کہ کسی بھی طرح سے یہ فاگ جو ہے پاکستان اور ہندوستان کے اوپر سے ہٹ پائے گا۔ اب آپ کہیں گے کہ یہ جو فاگ ہے نہیں ہونا چاہیے، بالکل نہیں ہونا چاہیے، ہوا جو ہے وہ صاف ہونی چاہیے، یہ فنڈامنٹل رائٹ ہے سٹیزنز کا، آسمان بالکل نیلا دکھنا چاہیے، اس میں کوئی دو رائے نہیں ہے۔ لیکن جو جس طرح سے ڈیولپمنٹ ہو رہا ہے، جس طرح سے ہم گاڑیاں خرید رہے ہیں، بھگا رہے ہیں، اور جس طرح سے پاور پلانٹ ڈیولپ ہو رہے ہیں، جس طرح سے روڈ کنسٹرکشن ہو رہا ہے، بلڈنگس کا کنسٹرکشن ہو رہا ہے، جس طرح سے گرین ریولیوشن نے ایک اپنا پاؤں جمایا ہے پورے پنجاب میں، پاکستان کے پنجاب میں بھی، ہندوستان کے پنجاب میں بھی، اور پورے انڈو گینگیٹک پلین میں، تو اس سے کہیں نہ کہیں بہت نقصان ہو رہا ہے پریاورن کو، اور اس کو اگر سنبھالنا ہے تو بہت ایفرٹ کرنا پڑے گا اور ایک سوشل موومنٹ کی بھی ضرورت ہے۔
یہ تھے دلی سے ماحولیاتی اور سائنسی امور کے صحافی پلو باگلا۔ اور اب وقت ہے ہمارے ہفتہ وار سلسلے دوسرا پہلو کا، ترتیب و پیشکش شکیل اختر۔
ستمبر میں دلی کے نواحی شہر گروگرام کے ایک اسکول میں ایک 6 سالہ بچے کے قتل کے واقعے نے سب کو سکتے میں ڈال دیا تھا۔ ہریانہ پولیس نے کمال کی پیشہ ورانہ پھرتی دکھاتے ہوئے شام تک مبینہ قاتل کو گرفتار کر لیا۔ پولیس نے اسکول کی ایک بس کے کنڈکٹر کو قاتل قرار دیا۔ کنڈکٹر کو میڈیا کے سامنے پیش کیا گیا، اس نے کئی ٹی وی کیمرے کے سامنے اقبال کیا کہ بچے کا قتل اسی نے کیا ہے۔ اس کیس میں کئی ایسے پہلو تھے جو پولیس کی تھیوری کے بارے میں ابتدا سے ہی شک پیدا کر رہے تھے۔ یہ کیس مرکزی تفتیشی بیورو یعنی سی بی آئی کے حوالے کیا گیا۔ سی بی آئی نے گزشتہ دنوں اسکول کے ایک سینئر طالب علم کو بچے کے قتل کے معاملے میں گرفتار کر لیا ہے۔ تفتیش کے مطابق کنڈکٹر بے قصور ہے۔ غریب کنڈکٹر اب بھی جیل میں ہے، اس کے رشتہ دار اب پولیس کے خلاف ہر جانے کا مقدمہ دائر کرنے کی تیاری کر رہے ہیں۔ سوال یہ ہے کہ آخر پولیس نے کنڈکٹر کے ساتھ ایسا کیا کیا تھا کہ جس سے اس نے ایک ایسے قتل کے سنگین جرم کا اقبال کر لیا جو سی بی آئی کے مطابق اس نے کیا ہی نہیں۔ رشتہ داروں کا کہنا ہے کہ اسے تحویل میں انتہائی شدید نوعیت کی اذیتیں دی گئی تھیں۔ انڈیا میں پولیس اور تفتیشی ادارے اپنی پیشہ ورانہ نااہلی کے سبب عوام میں اپنا اعتبار اور وقار رفتہ رفتہ کھو رہے ہیں۔ ابھی زیادہ عرصہ نہیں گزرا، آرشی تلوار کے مشہور کیس میں الہ آباد ہائی کورٹ نے سی بی آئی کی تفتیش کو رد کر دیا تھا اور اس کی سرزنش کرتے ہوئے آرشی کے والدین کو جیل سے رہا کرنے کا حکم دیا جو اپنی بیٹی کے قتل کے جرم میں قید تھے۔ کانگریس کے رہنما ششی تھرور کی بیوی سنندا پشکر کی ایک ہوٹل میں پراسرار موت کا کیس ہو یا میڈیا ایگزیکٹو اندرانی مکھرجی کی بیٹی شینا بورا کا کیس یا آروشی کے سنسنی خیز قتل کا معاملہ، پیشاورانہ پولیس آفیسر اور تفتیشکار ایسے کیسز کو چیلنج کے طور پر قبول کرتے ہیں اور جب تک اس کی تہ میں نہیں پہنچ جاتے سکون سے نہیں بیٹھتے۔ لیکن یہاں اس طرح کے بیشتر معاملات یا تو حل نہیں ہو سکے یا پھر ان کی تفتیش اطمینان بخش اور فیصلہ کن نہیں ہوتی۔ انڈیا میں پولیس ادارے کی بدقسمتی یہ ہے کہ اب بھی آزادی سے پہلے کے نظام پر قائم ہے اور اس میں زبردست اصلاح کی ضرورت ہے۔ پولیس اور تفتیشی اداروں کی پیشہ وارانہ صلاحیت میں سب سے بڑی رکاوٹ سیاسی دباؤ ہے۔ یہ ادارے پوری طرح حکومت اور حکمراں جماعتوں کے تابع ہوتے ہیں اور آزادانہ طور پر کام کرنا مشکل ہی نہیں، کئی بار نقصان دہ بھی ثابت ہوتا ہے۔ ملک میں ایسے کئی ہائی پروفائل واقعات ہیں جن میں حکومت بدلنے کے ساتھ تفتیش کے نتیجے بھی بدل گئے۔ مکہ مسجد اور مالیگاؤں کے بم دھماکوں میں پولیس نے پہلے متعدد مسلمانوں کو گرفتار کیا، بعد میں خصوصی تفتیشی ٹیم نے ان میں بعض ہندو انتہا پسندوں کو گرفتار کیا۔ حکومت بدلی اور اب ایک بار پھر شک کچھ مسلم شدت پسند تنظیموں پر ہے۔ حقوق انسانی کی تنظیموں اور ماہرین کے مطابق پولیس تھانوں اور جیلوں میں زیر سماعت قیدیوں اور ملزموں کو شدید نوعیت کی ایذائیں دینا ایک معمول کا عمل ہے۔ پولیس مشتبہ ملزموں سے جرم قبول کروانے کے لیے اکثر تھرڈ ڈگری یا شدید نوعیت کی اذیتیں دیتی ہے۔ کئی معاملوں میں پولیس کی حراست میں قیدیوں کی موت بھی ہو جاتی ہے۔ پولیس اپنا کیس ٹھوس ثبوتوں کی بنیاد پر نہیں بلکہ عموماً زیر تحویل ملزموں کے اقبالیہ بیان پر قائم کرتی ہے۔ حال میں جاری کی گئی ایک رپورٹ کے مطابق انڈیا میں تقریباً 50% لوگ پولیس کے خراب رویے اور اعتبار کھونے کے سبب اپنی شکایتیں لے کر پولیس کے پاس نہیں جانا چاہتے۔ پولیس اور سی بی آئی جیسے باوقار تفتیش ادارے رفتہ رفتہ اپنا اعتبار کھو رہے ہیں۔ ان اداروں میں بہتری اسی وقت آ سکتی ہے جب ملک کا سیاسی نظام صاف ہوگا۔ حکمراں جماعتیں اپنے سیاسی مفاد کے لیے پولیس اور تفتیشی اداروں میں اصلاحات سے گریز کر رہی ہیں۔ ان اداروں میں تب تک کسی بہتری کی امید نہیں کی جا سکتی جب تک یہ سیاسی دخل اور دباؤ سے آزاد نہیں ہوتے۔ سیاسی جماعتیں فی الحال اس کے لیے تیار نظر نہیں آتیں۔ شکیل اختر، بی بی سی، دلی۔
اس ماہ کے آخر میں پاکستان میں پہلی بار پاکستان ٹریول مارٹ کے نام سے سفر و سیاحت پر عالمی نمائش منعقد کی جا رہی ہے۔ منتظمین کے مطابق اس نمائش میں ملیشیا، ترکی، تھائی لینڈ سمیت کئی ممالک کے سیاحتی ادارے شریک ہیں، جبکہ پاکستان کے تمام صوبوں کی وزارت سیاحت بھی اس میں شریک ہیں۔ پاکستان میں دہشت گردی کے واقعات میں کمی کے بعد سے اب کاروباری حضرات سیاحت کو بھی ایک ابھرتے ہوئے کاروبار کے طور پر دیکھ رہے ہیں۔ اس ضمن میں میں نے بات کی پاکستان ٹریول مارٹ کی چیف ایگزیکٹو آفیسر محمد علی ہمدانی سے، اور میں نے ان سے پوچھا کہ ٹریول مارٹ کے ذریعے آپ کیا حاصل کرنا چاہ رہے ہیں۔
جو بیسک کانسیپٹ ہے پاکستان ٹریول مارٹ کا وہ یہی ہے کہ وی ہیو ٹو پروموٹ ٹوریزم، ڈومیسٹک ٹوریزم اینڈ ان باؤنڈ ٹوریزم، اینڈ سیکنڈلی دس از فرسٹ آف اٹس کائنڈ پروجیکٹ ان پاکستان۔ سو ہمیں جو بیسک پاکستان کا جو امیج ہے ڈومیسٹکلی اور انٹرنیشنلی، جو ہمارا امیج ہے اس کا ہم نے اس کو بہتر کرنا ہے۔
جی، جیسے کہ آپ نے کہا کہ اس کی امیج بدلنے کی ایک کوشش ہے، تو پاکستان کو اگر آپ دیکھیں تو پاکستان دنیا کا چھٹا بڑا ملک ہے آبادی کے لحاظ سے، مگر اس ملک میں آنے والے سیاحوں کی تعداد بہت کم ہے، تو اس کی وجہ کیا ہے؟ دہشت گردی ہے یا کوئی اور وجہ ہے؟
دیکھیں، جو سیکیورٹی سچویشن ہے وہ تو کافی عرصے سے دن بدن بہتر ہوتی جا رہی ہے۔ بیسیکلی جو پاکستان، جو دنیا کا ٹوریزم میپ ہے، اس میں انفارچونیٹلی پاکستان ایگزسٹ نہیں کرتا۔ ہماری جو ان باؤنڈ میکسیمم جو پاکستان سے وہ آؤٹ باؤنڈ ہے، 90% از آؤٹ باؤنڈ اینڈ یو کین سے 10% از ان باؤنڈ۔
جی،
تو اس لیے ہمیں اس کا بھی جو کانسیپٹ ہے اس میں یہ کہ ہم انٹرنیشنل ایگزیبیٹرس کو انوائٹ کر رہے ہیں اور تمام ریجنس کو انوائٹ کر رہے ہیں تاکہ وہ آئیں اور اپنی ٹوریزم بورڈس کو لا رہے ہیں تاکہ وہ اپنی پروڈکٹس کو یہاں پہ ڈسپلے کریں، اور اس میں جو بھی ہمارے انٹرنیشنل ٹوریزم بورڈز آ رہے ہیں وہ آئیں گے، ہم ان کو پاکستان لانا چاہ رہے ہیں تاکہ وہ آئیں اور دیکھیں، اور جب واپس جائیں گے سو ایک بہتر اور پازیٹیو امیج کے ساتھ جائیں گے۔
جی، تو امید کی جا سکتی ہے کہ کوشش رنگ لائے گی، لیکن اگر آپ دیکھیں تو 18ویں آئینی ترمیم کے بعد پاکستان میں سیاحت کے شعبے میں کوئی کام نہیں ہوا، کیونکہ اب یہ صوبائی معاملہ ہے، جبکہ دنیا بھر میں اگر آپ سیاحت کو دیکھیں تو یہ مرکزی حکومت کے ماتحت ہوتی ہے۔ تو آپ کی رائے میں پاکستان کی حکومت کو ایسا کیا کرنا چاہیے جس کے ذریعے پاکستان آنے والے سیاحوں کی تعداد میں اضافہ ہو؟
اس کے کچھ فوائد بھی ہیں، کہ جس طریقے سے ہر صوبے کو اپنا اپنا ایک خاص ایریا ملا ہے اور وہ اگر اس پہ فوکس کریں تو آئی تھنک بہتر طریقے سے وہ اس کو ڈلیور کر سکتے ہیں۔ بٹ زیادہ جو چیز ہے وہ یہ ہے کہ انڈسکورڈ جو ایریاز ہیں، جو ابھی ایکسپلور نہیں ہوئے، ان کو ہمیں بیسک سامنے لانے کی ضرورت ہے، और जो सबसे बड़ा प्रॉब्लम वो फेस करना पड़ता है वो है इंफ्रास्ट्रक्चर का। जैसे आपके कि बल्तिस्तान नॉर्दर्न एरियाज़ की मिसाल लें, खूबसूरत तरीन जगह हैं, मतलब आप इसको दुनिया के किसी भी खूबसूरत टूरिस्ट डेस्टिनेशन से कंपेयर कर सकते हैं, लेकिन जो मेन रीज़न है वो है इंफ्रास्ट्रक्चर।
जी, और जब हम रीजन्स की बात कर रहे हैं, एक्सेलेबल और अट्रैक्टिव रीजन्स की बात कर रहे हैं, तो पाकिस्तान में सिख, हिंदू, बुद्ध मत के मानने वालों के मुतअद्दिद मुकद्दस मकामात हैं, तो क्या मजहबी सियाहत का पाकिस्तान में कोई मुस्तकबिल हो सकता है?
रिलीजियस टूरिज्म बहुत ही इंपॉर्टेंट फैक्टर है, तो इसको प्रमोट करने की ज़रूरत है, और इसी इस प्लेटफॉर्म पाकिस्तान ट्रेवल मार्ट के प्लेटफॉर्म के थ्रू हम इस सेगमेंट को भी इस पर कॉन्सनट्रेट कर रहे हैं और इसको हम प्रमोट करने की कोशिश कर रहे हैं। डिफरेंट मुल्क से, थाईलैंड से, मलेशिया से, बाकी डिफरेंट कंट्रीज कोशिश कर रहे हैं कि इस सेगमेंट पे भी काम करें।
जी, अच्छा, मशरक़ वस्ता और बईद की एयरलाइंस को छोड़ दें, तो पाकिस्तान में कोई आलमी फ़ज़ाई कंपनी काम ही नहीं कर रही है, ये सूरत हाल कितनी तश्वीशनाक है।
सालों से इन चीज़ों के ऊपर अनफॉर्चुनेटली जो प्रीवियस गवर्नमेंट्स में काम नहीं हुआ, इंटरनेशनल एयरलाइन को छोड़े हमारी अपनी एयरलाइंस के मतलब हालात पहले क्या थे और अब क्या हैं, तो ये कि इन एयरलाइंस को बेसिकली फोकस करने की ज़रूरत है, और हमारे जो ट्रैवलर्स हैं या जो लोग पाकिस्तान में आ रहे हैं तो इस तरीके से हमें उनको लाना पड़ेगा, और दिन ब दिन जो इंटरनेशनल एयरलाइंस हैं वो कम होती जा रही हैं।
और ये सिर्फ मतलब ये एयरलाइंस तो मैंने मेंशन किया, लेकिन बात सिर्फ एयरलाइंस की नहीं है, आप होटल चेन्स को भी लें तो वो भी बहुत महदूद हैं, और बहुत ज़रूरत है अगर आप यहाँ पर सियाहत में को फैलाना चाहते हैं, बढ़ाना चाहते हैं, तो उसमें भी आपको इजाफा करना होगा।
बेसिकली जो हालात सिक्योरिटी के हालात हमने कुछ गुज़श्ता सालों में देखे हैं उसने काफ़ी चीज़ों को नुकसान पहुँचाया, यानी उसके अंदर एविएशन ओवरऑल टूरिज्म इंडस्ट्री जो होती है वो बेस ही आपकी सिक्योरिटी पे करती है, तो उन सिक्योरिटी हालात का ना होना, बेहतर ना होना भी इज वन ऑफ द मेन फैक्टर। तो उसमें यह है कि आपकी हालात जैसे दिन ब दिन बेहतर होते जा रहे हैं, सिचुएशन बेहतर होती जा रही है, तो इस सेक्टर में भी इंशाल्लाह ताला बेहतरी आ रही है, और बहुत सी इंटरनेशनल होटल चेन्स भी आ रही हैं, डोमेस्टिक भी इन्वेस्टमेंट्स हो रही हैं, डोमेस्टिक होटल चेन्स भी आ रही हैं।
तो ये जो होटल चेन्स आ रही हैं और इस तरह की जो तब्दीली आपने अभी मेंशन की, तो पाक चीन इफ्तिसादी राहदारी के ऐलान के बाद क्या तब्दीली आई है?
बेसिकली टूरिज्म के अंदर अगर हम समझते हैं कि अगर 90% आउटबाउंड है और 10% इनबाउंड है, तो 10% के अंदर भी हम वो लेते हैं जो कि बिज़नेस कम्युनिटी, बिज़नेस पर्पज़ के लिए, तो सीपैक के हवाले से डेफिनेटली इनफ्लो तो हुआ है।
ये थे मोहम्मद अली हमदानी, और अब वक्त है बॉलीवुड राउंड अप का।
बीबीसी बॉलीवुड राउंड अप, बॉलीवुड राउंड अप।
दुनिया के सबसे खतरनाक टेररिस्ट ऑर्गेनाइजेशन के बीच से अपनी नर्स को निकाल के लाना इज एन इम्पॉसिबल टास्क, करेगा कौन?
टाइगर।
वैसे तो ये ईद पर आते हैं, लेकिन इस बार क्रिसमस पर भी धूम मचाने आ रहे हैं, जिसकी झलक लोगों ने इस हफ्ते उनकी फिल्म टाइगर जिंदा है के ट्रेलर में देख ली है।
शिकार तो सब करते हैं, लेकिन टाइगर से बेहतर शिकार कोई नहीं करता।
ट्रेलर देखकर सलमान के फैंस हो चुके हैं आउट ऑफ कंट्रोल। वेल, ट्रेलर ने तो धूम मचा दी है, अब देखते हैं कि फिल्म किस किस का रिकॉर्ड तोड़ेगी।
उस्मान, अगर तुझ में दम है तो तू अब मुझे रोक के दिखा।
मैं हूं नुसरत जहां और आप सुन रहे हैं बॉलीवुड राउंड अप। आज सुनिएगा सोनाक्षी सिन्हा और सिद्धार्थ मल्होत्रा की खुशी का राज क्या है, और सुभाष घई की फिल्म परदेश के री प्रीमियर में फिल्म की हीरोइन महिमा चौधरी का क्या कहना है।
सोचो ना, देखो तो, देखो ना क्या हुआ इत्तफाक से।
सिद्धार्थ मल्होत्रा और सोनाक्षी सिन्हा आजकल काफी खुश हैं, क्यों ना हो, उनकी फिल्म इत्तेफाक ने इत्तेफाक से अच्छा बिजनेस जो किया है, हालांकि फिल्म का प्रमोशन भी नहीं किया गया था। फिल्म अब तक तकरीबन 24 करोड़ का बिजनेस कर चुकी है।
पहले दिन का रिस्पांस बहुत ही अच्छा रहा है हम सबके लिए, हमको मैसेज आ रहे हैं, और जो बिजनेस किया है पिक्चर ने विदाउट प्रमोशन, एंड इसका मतलब लोग जो बाहर निकल रहे हैं थिएटर से काफी पॉजिटिव रिस्पांस दे रहे हैं। यही हमारा प्लान था कि इस पिक्चर में कॉन्टेंट इतना स्ट्रांग है कि हमें खुद बोलने की जरूरत नहीं है।
बात बाकी होना है जो हो जाने दो।
सोनाक्षी जी, क्या फिल्म का प्रमोशन ना करने का फैसला जानबूझकर किया गया था?
ऑनेस्टली, जिस टाइप की फिल्म है इत्तेफाक, अगर हम बहुत ज्यादा इसके बारे में बोलते तो शायद कहीं ना कहीं कुछ ना कुछ निकल आता जो हम नहीं चाहते थे, और वही हुआ। मर्डर मिस्ट्री है, सस्पेंस अगर एंड तक रहे, लोगों के दिमाग में रहे, तो आई थिंक बेहतर है।
दो दिल मिल रहे हैं मगर चुपके चुपके।
हाल ही में सुभाष गिरी की फिल्म परदेश का रीप्रीमियर हुआ, जहां फिल्म की हीरोइन महिमा चौधरी भी मौजूद थी। महिमा की ये पहली फिल्म थी और वो भी शाहरुख खान के साथ। तो महिमा जी, पहली फिल्म और वो भी शाहरुख के साथ, तो ये आपके लिए कितना बड़ा चैलेंज था?
जो सबसे इम्पोर्टेंट चैलेंज था वो ये कि मैं ऑलरेडी एक मॉडल थी। तब एक बहुत चीज डेफिनेट थी कि मॉडल्स कान एक्ट। सुभाष जी ने भी यही कहा कि तुम्हारी हिंदी में थोड़ा एक्सेंट है और ये गांव की लड़की है। सो दैट वाज माय बिगेस्ट चैलेंज। दो तीन बार उन्होंने मुझे डांटा भी, क्योंकि जहाँ मेरी पढ़ाई हुई दार्जिलिंग में, नेपाली सीखी थी, बंगाली सीखी थी, लेकिन हिंदी उतनी अच्छे से नहीं आती थी।
बस इतनी सी तुमसे गुजारिश है।
बॉलीवुड के कामयाब तरीन फिल्म साजों में से एक संजय लीला भंसाली ने बहुत ही कम अरसे में इंडस्ट्री को कई क्रिटिकली और कमर्शियली हिट फिल्में दी हैं।
एक लड़की को देखा तो ऐसा लगा जैसे खिलता गुलाब, जैसे शायर का ख्वाब, जैसे उजली किरण, जैसे वन में हिरन।
उन्होंने अपने करियर की शुरुआत फिल्म साज विधु विनोद चोपड़ा के साथ फिल्म परिंदा और 1942 अ लव स्टोरी में बतौर असिस्टेंट डायरेक्टर के काम किया, लेकिन कुछ डिफरेंसेस के बाद भंसाली ने खुद अपनी फिल्म बनाने का फैसला किया और 1996 में सलमान खान के साथ फिल्म खामोशी बनाई। फिल्म को मिक्स रिएक्शन मिला
बॉक्स ऑफिस पर, उसको रिव्यूज बड़े अच्छे मिले थे, बट फिल्म चली नहीं थी। तो मुझे लगा कि शायद इतना बड़ा बजट और इंफ्रास्ट्रक्चर और वो फिनिशिंग मिलेगा नहीं, मुश्किल फिल्म है।
बाहों के दरमिया दो प्यार मिल रहे।
1999 में उन्होंने एक बार फिर सलमान खान के साथ फिल्म हम दिल दे चुके सनम बनाई। ऐश्वर्या के साथ सलमान की फिल्म सुपरहिट रही। रानी मुखर्जी के साथ संजय की फिल्म ब्लैक को काफी सराहा गया और इसके लिए उन्हें बेशुमार अवार्ड्स मिले। लेकिन 2007 में रणबीर कपूर और सोनम कपूर के साथ फिल्म सावरिया बुरी तरह फ्लॉप रही।
सावरिया जब नहीं चली तो एक अजीब सा एक डिप्रेशन आ गया था, एक बहुत ही, क्योंकि उस फिल्म का नहीं चलना एक तरफ और था, लेकिन बहुत उसको क्रिटिसाइज किया गया और बहुत अटैक किया गया उस फिल्म को, ये है नहीं चली, नहीं बनी, ऐसे ऐसे अटैक होता था वो। तो मैं ना रेडियो खोलना बंद किया, टीवी चलाना बंद किया, रेडियो न्यूज़पेपर पढ़ना बंद किया, बाहर जाना बंद किया। तो वहाँ से कोई गुजारिश का एक थॉट आया कि मर्सी किलिंग, एक पिटिशन, एक सुसाइडल, एक बात आती है डेथ के साथ एक रिश्ता। तो उस वक्त लोगों ने मुझे ये भी कहा कि आप ये मत बनाइए, ये तो सुसाइडल है, आप सावरिया चली नहीं, ऊपर से आप मर्सी किलिंग पिटिशन वाले की फिल्म बना रहे हो, वो भी ऋतिक रोशन लेट देखो डांस नहीं करेगा तो कैसे होगा वो। बट वो थॉट आया, वो थॉट करनी थी, वो फिल्म बनानी थी, वो बनाई।
संजय लीला भंसाली की फिल्में बड़े बड़े लेविश सेट्स, एक्सपेंसिव कॉस्ट्यूम्स और खूबसूरत म्यूजिक के लिए जानी जाती हैं। और इसी हवाले से उन्होंने भी कभी अपने शायकीन को मायूस नहीं किया।
हे डोला रे डोला रे डोला रे डोला।
इस तरह की एक फिल्म थी 2002 की देवदास, जिसे बाफ्टा में बेस्ट फॉरेन लैंग्वेज फिल्म के लिए नॉमिनेट किया गया। सावरिया और गुजारिश के बाद संजय लीला भंसाली ने अपना अंदाज बदलने का फैसला किया।
एक नई एनर्जी ढूंढी मैंने कहीं, जो बहुत सबड्यूड हो गई थी ब्लैक सावरिया गुजारिश में, बहुत क्वाइट, बहुत रिस्ट्रेन था। अचानक मैंने कुछ दो तीन दरवाजे अंदर के ऐसे खोल दिए, मैंने कहा अभी खुल के जो ढोल बजने हैं, बंदूकें चलानी है, जो भी है वो सब। अब इवन द लव सीन्स, उसके अंदर हमने एक सेंसुअलिटी रखी है जो आज तक मैंने हिंदी मेरे फिल्मों में मैंने नहीं किया है। इट इज़ अ लिटिल बिट ऑफ अ मोर मैजिकल एक्सप्रेशन कि प्यार करने वाले थे तो एक किस हो गया, इसमें क्या इतना पेल्विक थ्रस्ट और ये थ्रस्ट और वो सब डाल करते, उससे बेटर कि आप एक खूबसूरत से किस दिखा दो लोगों को कि भाई हीरो हीरो ने देखो खूबसूरत। सो इट्स मोर नेचुरल, मोर ऑर्गेनिक, और इस बार मैंने अपने आप को बिल्कुल रोका नहीं है।
राम जी की चाल देखो, आंखों की मचाल देखो, करे ये धमाल देखो, अरे दिल को तुम संभाल देखो।
हंसाली ने दो बड़ी कामयाब फिल्में गोलियों की रासलीला प्रेम लीला और बाजीराव मस्तानी दीपिका के साथ बनाई।
इतनी खूबसूरत थी वो, बिल्कुल बुखार था उसको, और वो घर में ना मेकअप था ना कुछ, ऐसे ही सफ़ेद कुर्ता सलवार पर मैं बैठी थी और इतनी खूबसूरत थी, मैंने बोला जैसे लुकिंग एट से इतनी खूबसूरत, मतलब ये, मतलब अगर वैजयंती माला के बाद मैंने किसी को खूबसूरत इतना देखा है तो वो दीपिका है।
नजर जो तेरी लागी मैं दीवानी हो गई,
संजय दीपिका और रणवीर के साथ अब फिल्म पद्मावती लेकर आ रहे हैं, और दीपिका ही नहीं संजय रणवीर सिंह के भी बड़े फैन हैं।
रणवीर इज वेरी डिफिकल्ट टू हैंडल बिकॉज़ बहुत हाई एनर्जी रहती है उनकी, और मैं बार बार कहता हूँ कि रेडबुल अगर इंसान होता तो रणवीर सिंह होता, क्योंकि वो इतना नॉनसेंसिकल वो आता है, वो यम करके आता है, यम करके जाता है, दिन भर वो रहता है, बट सारा कमाल का एक्टर, मतलब यू नो द रॉ एनर्जी जो मुझे चाहिए थी ना, देहाती हीरो मिथुन दा और अजय देवगन और ये वाला जो जोन है सलमान, और ये जब जोन है ना कि जो मिट्टी का वो रजनीकांत, वो जोन का वो एक्टर है वो, और जो सीन बोलो जिस रेंज का बोलो, चाहे पकड़ ददर करना हो, चाहे इमोशनल सीन करना, चाहे कुछ भी करना, तैयारी उतनी ही रहती है, उतना फोकस रहता है, इंटेंस और मेहनत बहुत उसके ऊपर सोच, अगर वो सीन में जाना है तो फिर वो उस तरह से, और मेरा एक ही कपड़ा प्रॉब्लम होता था कि वो बहुत रिहर्स और तैयारी करके आता था और मैं चेंज करता हूँ।
और अब इस हफ्ते की फिल्मों पर एक नजर डालते हैं। इस हफ्ते हम दो फिल्मों की बात करेंगे, करीब करीब सिंगल और शादी में जरूर आना। नाम तो काफी दिलचस्प है, देखते हैं फिल्में कैसी हैं।
टोटल तीन बार इश्क किया और तीनों बार ऐसा इश्क, मतलब जानलेवा इश्क, मतलब घनघोर अद्भुत।
आप टच में हैं उनसे?
ना।
तो जाके मिलाइए।
आप चलना चाहेंगी?
जी अर्नब, पहले इरफान खान की करीब करीब सिंगल पर बात करें।
करीब करीब सिंगल में दो पात्र हैं, दो एक्टर्स हैं, पार्वती हैं जो साउथ में धमाल मचा चुकी हैं, और इरफान तो हैं ही हमारे, लेकिन मुझे उम्मीद थी करीब करीब सिंगल में इरफान खान कमाल मचाएंगे और उन्होंने मचाया है। उस हिसाब से करीब करीब सिंगल बहुत ही एंटरटेनिंग फिल्म है।
घबराइए नहीं, कुछ नहीं होगा, साथ साथ जीने मरने वाली लव स्टोरी नहीं है हमारी।
और राजकुमार राव की शादी का माहौल कैसा लगा आपको?
शादी में ज़रूर आना, एक बहुत ही इनवाइटिंग सा एक वेडिंग इनविटेशन है, ऐसा लगता है कि बहुत कुछ होने जा रहा है। करण जौहर ने और आदित्य चोपड़ा ने जो हमें शादी से वाकिफ कराया है फिल्मों में, उसमें कहीं ना कहीं ड्रामा ज़रूर है, लेकिन यहाँ पे फिल्म बहुत अच्छी शुरुआत होती है। एक कानपुर में एक लड़का है, एक लड़की है, वो अरेंज मैरिज करना चाहते हैं। शादी के दिन एक ऐसा सत्य सामने आता है जिसकी वजह से लड़की जो है बहुत ही दुविधा में पड़ जाती है, यानी वो सिविल सर्विसेज का एग्जाम क्लियर कर देती है तो वो डिसीजन लेती है और भाग जाती है। उसके बाद कहानी किस तरह से मोड़ लेती है, ये शादी में जरूर आना, पूरी फिल्म इसके बारे में है।
ये लड़की देखते टाइम तुम्हारे पसीने कहाँ छूटते हैं
बे? 10 मिनट की मुलाकात में कोई कैसे फैसला ले सकता है? और अगर गलत फैसला हो गया ना बंधु तो पूरा जीवन बर्बाद है।
ये थी इस हफ्ते की गपशप। अगले हफ्ते फिर हाजिर होंगी नई नई खबरों के साथ। तब तक के लिए मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
बीबीसी बॉलीवुड राउंड अप, बॉलीवुड राउंड अप।
इसके साथ ही सैरबीन इख्तिताम को पहुंचा। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर थी खदीजा आरिफ, लंदन में स्टूडियो मैनेजर थे राज नारायण स्वामी, और इस्लामाबाद में आमिर सिद्दीक।
समरा फातिमा को इजाजत दीजिए। जाने से पहले आलमी खबरों का खुलासा सुनिए उबैद मलिक से।
शुमाली कोरिया से आज जारी होने वाले बयान में कहा गया है कि अमरीकी सदर डोनाल्ड ट्रंप दुनिया के अमन और इस्तेहकाम को बर्बाद करने के साथ साथ जोहरी जंग की जानेब बढ़ रहे हैं। अमरीकी सदर डोनाल्ड ट्रंप और उनके रूसी हमनसब व्लादिमीर पुतिन ने शाम में शिद्दत पसंद तंजीम दौलत इस्लामिया को शिकस्त देने के लिए मिलकर काम करने पर इत्तफाक किया है। स्वीडन में एक मारूफ रेडियो स्टेशन हैक हो जाने की वजह से इसके सामईन को 30 मिनट तक दौलत इस्लामिया का प्रोपोगेंडा पर मबनी नगमा सुनना पड़ा। इराकी फौज के मुताबिक मुल्क के अहम इलाके रवा का कंट्रोल हासिल करने के लिए हमला किया गया है। रवा इराक का वो वाहिद शहर है जहां अब भी नाम नेहाद शिद्दत पसंद तंजीम का कब्जा है। लिबनान की तंजीम हिजबुल्ला ने सऊदी अरब पर लिबनान के खिलाफ जंग मुसलत करने का इल्जाम आयद किया है। ये बीबीसी उर्दू सर्विस है।